नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
चुनावका लागि उम्मेद्वार छान्न कांग्रेसले बनायो संसदीय बोर्ड। कानूनले उम्मेद्वार बन्न नपाउने खुमबहादुर खड्गा पनि संसदीय बोर्डमा।
माथेमा कार्यदलको प्रतिवेदनको मर्म अनुसार चिकित्सा शिक्षा विधेयक आउने। अनशनरत डाक्टर केसीका अरू मागबारे आज वार्ता हुन सकेन।
डेंगू रोगको जोखिम रहेको भन्दै सतर्कता अपनाउन सरकारको आग्रह। अझै 10-12 दिन डेंगूको जोखिम उच्च।
नाबालिग श्रीमतीसँग शारीरिक सम्बन्ध राखे बलात्कार ठहर हुने भारतीय अदालतको फैसला। 18 वर्ष भन्दा कम उमेरकी श्रीमतीसँग शारीरिक सम्बन्ध राख्नु अपराध हुने ठहर।
र फिफा द्वारा पाकिस्तानको फुटबल संघमाथि प्रतिबन्ध। पाकिस्तानले कुनै पनि अन्तर्राष्ट्रिय फुटबल खेल्न नपाउने।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने। हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि सीमित सीट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056-527-982।
मोबाइल 98550-63-794 98550-50-860।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौं पूरा खबर। नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि उम्मेद्वार छान्न 17 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। कांग्रेसको विधानमा संसदीय समिति 14 सदस्यीय हुने प्रावधान भए पनि सभापति देउवाले विधान मिच्दै 17 सदस्यीय संसदीय बोर्ड गठन गर्नुभएको हो। दलको विधानमा पदाधिकारी र बढ़ीमा 8 जना निर्वाचित हुने व्यवस्था रहेको संसदीय बोर्डमा सभापति बाहेकको व्यक्ति संसदीय दलको नेता हुँदा बढ़ीमा 15 सदस्यीय हुने व्यवस्था छ। भ्रष्टाचारी ठहर भएर जेल बसिसकेका खुम्बहादुर खड्कालाई चुनावमा उम्मेद्वार बन्न कानूनले छेके पनि खड्का कांग्रेसको उम्मेद्वार चयन गर्ने यो संसदीय बोर्डमा परेका छन्। खड्का दाङबाट प्रतिनिधि सभा चुनावका लागि उम्मेद्वारको सिफारिशमा पनि परिसकेका छन्। संसदीय बोर्डले चुनावमा उम्मेद्वार छान्ने तथा सरकारमा जाँदा मन्त्रीहरूको नाम टुङ्गो लगाउने भएकाले सबैभन्दा शक्तिशाली संरचना मानिन्छ। संसदीय बोर्डमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, रामशरण महत, अर्जुन नरसिंह केसी, गोपालमान श्रेष्ठ, महेश आचार्य पर्नुभएको छ। यस्तै पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, चित्रलेखा यादव, प्रकाशरण महत, बालकृष्ण खाँड पनि संसदीय बोर्डमा पर्नुभएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आउँदो चुनावको सुनिश्चितताका लागि सरकारमा जान लागेको बताउनु भएको छ। आज बुटवलमा भएको पत्रकार सम्मेलनमा वहाँले संविधान कार्यान्वयनका लागि चुनाव सम्पन्न हुनु अनिवार्य भएकाले प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव सुनिश्चित गर्न सरकारलाई निस्वार्थ समर्थन गरेको बताउनु भएको हो। वहाँले वाम गठबन्धन भएपछि स्वाभाविक रूपमा लोकतान्त्रिक शक्ति एक हुनु आवश्यक भएको भन्दै नेपाली कांग्रेसको नेतृत्वमा बन्ने लोकतान्त्रिक गठबन्धनले बहुमत हासिल गर्ने दावी गर्नुभयो। लोकतान्त्रिक गठबन्धनभित्र राप्रपाले प्राप्त गर्ने सीट संख्या यकिन भइ नसकेको बताउँदै थापाले सीटको बार्गेनिङ भन्दा पनि लोकतन्त्रवादीको बहुमतका लागि राप्रपा लागिरहेको बताउनुभयो।
नेकपा माओवादी केन्द्र र नेकपा संयुक्त बीच आज पार्टी एकता भएको छ। काठमाडौँमा भएको एक कार्यक्रममा एमालेसँग चुनावी तालमेल र पार्टी एकीकरणको घोषणा गरिसकेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाल प्रचण्ड र संयुक्तका अध्यक्ष गणेश शाहले पार्टी एकता सम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेर पार्टी एकता भएको घोषणा गर्नुभएको हो। पार्टी एकता कार्यक्रममा प्रचण्डले आफू वृहत कम्युनिष्ट पार्टी निर्माण गर्ने अभियानमा लागेको बताउनुभयो। यस्तै संयुक्तका अध्यक्ष गणेश शाहले कम्युनिष्ट पार्टीहरूबीच विभाजन नभई एकता आवश्यक रहेको बताउनुभयो। संसदमा नेकपा संयुक्तका 3 जना सांसद छन्।
प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले मंगसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको चुनाव तोकिएकै मितिमा सम्पन्न गर्नका लागि सहमति गरेर अघि बढ़न सरकार र राजनैतिक दलसँग आग्रह गर्नुभएको छ। काभ्रेको धोलीखेलमा भएको कार्यक्रममा प्रमुख आयुक्त यादवले चुनावमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत सम्मिलित निर्वाचन सञ्चालन र व्यवस्थापन तालिम समापन समारोहमा उहाँले निर्वाचन हुनुपर्छ भन्ने सन्दर्भमा कतैबाट पनि विचलनको अवस्था नदेखिएकाले चुनावका बारेमा आशंका नगर्न सबैसँग अनुरोध गर्नुभयो।
सरकारले माथेमा कार्यदलको प्रतिवेदनको भावना अनुसार चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्ने प्रतिबद्धता जनाएको छ। सात दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीका मागबारे वार्ता गर्न गठित सरकारी वार्ता टोलीले माथेमा कार्यदलको भावना अनुसार नै चिकित्सा विधेयक आउने भन्दै केसीलाई अनशन तोड्न आग्रह गरेको छ। स्रोतका अनुसार संसदमा नेकपा एमाले विधेयकमा विरोध नजनाए भोलि नै डाक्टर केसीको माग बमोजिम विधेयक पास हुनेछ, तर एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले माथेमा कार्यदलका सबै बुदा पालना गरेर विधेयक पारित गर्न नसकिने अडान राखेको स्रोतको दावी छ। केसीका अरू मागका बारेमा सरकारी वार्ता टोलीले आन्तरिक छलफल गरे पनि आज थप वार्ता हुन नसकेको सरकारी वार्ता टोलीका सदस्य दिल्ली रिमालले जानकारी दिनुभयो। माथेमा आयोगको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा ऐन बन्नुपर्ने, काठमाडौँ विश्वविद्यालयले आफू खुशी तोकेको शुल्क सीमा फिर्ता हुनुपर्ने लगायतका माग राख्दै केसी सात दिनदेखि अनशनमा बस्नुभएको छ। गएको बिहिबारदेखि तेह्रौं पल्ट अनशन बसेका डाक्टर केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ। केसीका मागबारे वार्ता गर्न सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव नगेन्द्र प्रसाद उपाध्याय संयोजक र शिक्षा मन्त्रालयका निमित्त सचिव दिल्ली रिमाल र स्वास्थ्य सचिव डाक्टर किरण रेग्मी सदस्य रहेको वार्ता टोली गठन भएको थियो। डाक्टर केसीका तर्फबाट डाक्टर वाईपी सिंह, डाक्टर जीवन छेत्री र डाक्टर अभिषेक सिंह सम्मिलित वार्ता टोली गठन भइसकेको छ।
त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकलाई करार बनाउनुपर्ने माग गर्दै 15 दिनदेखि अनशनमा बसेका डाक्टर महेश कुमार गजुरेलको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ। वहाँको मुटुको चाल अनियमित भएकाले स्वास्थ्य अवस्था गम्भीर बनेको वहाँको उपचारमा संलग्न डाक्टरले बताएका छन्। माग पूरा गराउने विषयमा सरकारी वार्ता टोलीसँग छलफल भए पनि सहमति हुन सकेको छैन। आंशिक प्राध्यापकले त्रिवीमा 1420 करार दरबन्दी हुनुपर्ने माग गरेको छ भने अर्थ मन्त्रालयले यसलाई व्यवस्थापन गर्न नसकिने भन्दै स्वीकृति नदिएको दिदा वार्ता निष्कर्षमा पुग्न नसकेको हो।
डेंगु रोगको प्रकोप फैलिरहेकाले सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार 17 जिल्लामा डेंगूको संक्रमण देखिएको छ र यो अझै फैलिने अवस्थामा छ। अझै 10-12 दिन डेंगू रोगको जोखिम उच्च रहेको महाशाखाका निर्देशक डाक्टर भीम आचार्यले बताउनुभयो। पानी परेका कारण सड़क लगायत घर आसपासमा जमेको खाल्डा खुल्डीका कारण लामखुट्टे सक्रिय भएकाले डेंगूको संक्रमणको खतरा भएको उहाँले बताउनुभयो। पछिल्लो 10 महिना यता 255 जनालाई डेंगू भएको सरकारी तथ्याङ्क छ। सर्लाहीमा डेंगूका सबैभन्दा धेरै बिरामी भेटिएका छन्। त्यहाँ अहिलेसम्म 107 जनालाई डेंगू भएको महाशाखाको तथ्याङ्क छ। यस्तै महोत्तरीमा पनि 80 जना भन्दा बढ़ीलाई डेंगू भएको छ। यस्तै काठमाडौँ उपत्यकाको भक्तपुर, गोरखा, बागलुङ, धादिङ, चितवन, रूपन्देही लगायतका जिल्लामा पनि डेंगू रोगी भेटिएका छन्। डेंगू रोगको जोखिम भएका केही जिल्लामा किटको अभाव हुँदा उपचार समेत प्रभावित हुने भएको छ।
चितवनको भरतपुर आँखा अस्पतालले आँखाको नानी संकलन शुरू गर्ने भएको छ। नेपाल नेत्रज्योति संघ जिल्ला कार्यवाहक अध्यक्ष कृष्णराज धरेलका अनुसार काठमाडौँको तिलगंगा आँखा अस्पतालमा रहेको नेपाल आँखा बैंकमा भरतपुरमा संकलन भएको आँखाको नानी राख्न सम्झौता भइसकेको छ। नानी संकलनपछि नबिग्रियोस् भनेर औषधि हालेर काठमाडौँ पठाइने र प्रत्यारोपणका लागि मगाइने उहाँले बताउनुभयो। डाक्टर पुष्पा गिरीका अनुसार अहिलेसम्म भरतपुर आँखा अस्पतालमा 4 जनाको सफल नानी प्रत्यारोपण भइसकेको छ। 11,000 रूपैयाँमा आँखाको नानी फेर्न सकिने अस्पतालले जनाएको छ।
प्रश्नपत्र छपाई तथा छात्रवृत्ति वितरणमा 2 करोड़ रूपियाँ भन्दा धेरै भ्रष्टाचार गरेको भन्दै उच्च माध्यमिक शिक्षा परिषदका तत्कालीन सहसचिव देवी प्रसाद बाह्रकोटीमाथि विशेष अदालत काठमाडौँमा आज मुद्दा दायर गरिएको छ। अहिले अवकाशप्राप्त बाह्रकोटीले पदमा रहँदा प्रश्नपत्र छपाई तथा छात्रवृत्ति वितरण गर्दा 2,02,90,302 रूपियाँ 48 पैसा भ्रष्टाचार गरेको अख्तियारले ठहर गरेको छ। आफूले भ्रष्टाचार गरेको रकमबाट थप 1,17,83,546 रुपियाँ सम्पत्ति बढाएको पाइएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। सार्वजनिक पदमा रहँदा भ्रष्टाचार गरेका 12 कोटीमाथि 3,20,74,149 रुपियाँ माग दावी गरेर मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
यसैबीच इलाका वन कार्यालय राजापुर बर्दियामा कार्यरत वन रक्षक सीताराम थारू सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ परेका छन्। काठ निकासी छूट पूर्जीको म्याद थप गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग 30,000 रुपियाँ घुस लिँदै गर्दा उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले कार्यालय परिसरबाटै पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा बन्दै गरेका घर धितो राखेर भूकम्प प्रभावितले कसरी ऋण लिन सक्छन् भन्ने बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
विगत 19 वर्षदेखि चीनका उच्चस्तरीय विश्वविद्यालयहरूमा एमबीबीएस अध्ययनका लागि परामर्श गर्दै आएकोमा आगामी अक्टोबर सेसनमा एमबीबीएस पढ्नका लागि ग्वांगझो मेडिकल युनिभर्सिटी र कुनमिङ मेडिकल युनिभर्सिटीमा सीमित सिटका लागि भर्ना लिइरहेको हुँदा इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विशेषताहरू:
विश्व स्तरका सरकारी विश्वविद्यालयहरू,
अङ्ग्रेजी माध्यममा पढाइ हुने,
एमडी एमएस का लागि सोही विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिको अवसर,
उत्पादित डाक्टरहरू नेपालका प्रमुख अस्पतालहरू सहित यूएसए र यूकेमा पनि कार्यरत,
चीनका सस्ता भन्दा पनि स्तरीय मेडिकल युनिभर्सिटीमा भर्ना भई आफ्नो भविष्य उज्जवल बनाउनुहोस्।
थप जानकारीका लागि एजुकेशन नेटवर्क प्रणाली ज्ञानेश्वर काठमाडौँ,
फोन 01-44-15-234, 98-5-11-49-240।
राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्य पश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2074-75 लागि बी सिभिल र बीसीए कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराई दाङ, फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-35-684।
साथै डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रिकल सब ओभरसियर तर्फ केही सिट बाँकी रहेकाले इच्छुक विद्यार्थीहरूले सिधै सम्पर्क गर्नुहोला।
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले चुनावका लागि उम्मेद्वार छान्न कांग्रेसले बनायो संसदीय बोर्ड, डेंगु रोगको जोखिम रहेको भन्दै सतर्कता अपनाउन सरकारको आग्रह, माथेमा कार्यदलको प्रतिवेदनको मर्म अनुसार चिकित्सा शिक्षा विधेयक आउने सरकारी वार्ता टोलीको प्रतिबद्धता लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, भूकम्प प्रभावितलाई सामूहिक जमानीमा ऋण उपलब्ध गराउने कार्यविधि 2074 संशोधन गर्दै सरकारले बन्दै गरेको घर धितो राखेर निर्व्याजी ऋण दिने व्यवस्था गरेको छ। यसअघि नै सामूहिक जमानीमा 3,00,000 रूपियाँ निर्व्याजी ऋण दिने व्यवस्था भए पनि बैंकहरूले धितो बिना ऋण दिन नसक्ने भन्दै अटेर गर्दै आएका थिए। राष्ट्रिय पुननिर्माण प्राधिकरणको पहलमा संशोधित कार्यविधि अनुसार इजाजत प्राप्त क ख ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाले सामूहिक जमानीमा बन्दै गरेको घर धितो राखेर 3,00,000 रूपियाँ ऋण दिनुपर्नेछ। यसै सन्दर्भमा साथी मदन पौड्यालले संशोधित कार्यविधि अनुसार अब भूकम्प प्रभावितले कसरी ऋण लिन सक्छन् भनेर प्राधिकरणका प्रवक्ता यमलाल भूषाललाई सोध्नु भएको छ।
यसभन्दा अगाडि सामूहिक जमानीमा निर्वाज ऋण दिने गरी कार्यविधि स्वीकृत भएको थियो र सामूहिक जमानीमा निर्वाज ऋण उपलब्ध गराउने विषयमा हामी ब्याङ्कहरूसँग जसले ऋण प्रवाह गर्ने हो उहाँहरूसँग छलफलको लागि अगाडि बढायौँ। यसलाई कसरी कार्यान्वयनमा लाने भन्ने किसिमले केही कुराहरू अगाडि बढायौँ र ब्याङ्कहरू सामूहिक जमानीमा ऋण प्रवाह गर्नको निम्ति त्यति उत्साहित हुनु भएन, त्यसले गर्दा यो काम चाहिँ अगाडि बढेन। त्यसैले ब्याङ्कहरूबाट पनि सुझावहरू लियौँ, राष्ट्र ब्याङ्क पनि सुझावहरू लियौँ र यी कुराहरूलाई इन्कर्पोरेट गरेर अर्थ मन्त्रालयले प्रस्ताव मन्त्री प्रस्ताव लग्यो। त्यस पश्चात अब व्यक्तिको जुन सम्पत्ति छ, जुन घर निर्माण भइरहेको छ, त्यसलाई जमानीमा राखेर धितो जमानीमा राखेर यो ब्याङ्कहरूले ऋण प्रवाह गर्न सक्ने गरी यो कार्यविधि संशोधन भएको छ। त्यसैले अब यो 3 लाख हो, यसमा पाउने चाहिँ 3 लाख ऋण हो, यसको चाहिँ म्याक्सिमम अवधि 5 वर्ष हुन्छ, 5 वर्षभित्र उसले तिर्नुपर्ने हुन्छ र अब त्यसमा त्यस बापत उसले ब्याज तिर्नु पर्दैन। ब्याज बापत नेपाल सरकारले ब्याङ्कहरूलाई कति रकम उपलब्ध गराउने हो त्यसको निम्ति चाहिँ एउटा कोषको व्यवस्था गर्छ, यो यसरी चाहिँ यो परिचालित गर्ने मेकानिजम छ। त्यसैले अब यो चाहिँ दूरदराजमा रहेका भूकम्प पीडितहरूलाई सहयोग गर्नको निम्ति यो नेपाल सरकारले गरेको अत्यन्तै प्रगतिशील कदम हो र यसपछि धेरै व्यक्तिहरू, धेरै भूकम्प पीडितहरूले यसको उपयोग गर्ने र यसबाट चाहिँ फाइदा लिने हामीले एकदम आशा विश्वास गरेका छौँ।
भूकम्प प्रभावितले जमानीमा ऋण लिँदाखेरि घर धितो राख्ने त भनियो, बैङ्कसम्म पुग्दाखेरि के कस्ता कागजपत्र पुर्याएर जानुपर्नेछ त?
हो, यसैको निम्ति नेपाल राष्ट्र ब्याङ्कले यो वाणिज्य ब्याङ्कहरू र अन्य सम्पूर्ण चाहिँ ब्याङ्कहरूलाई के व्यवस्था मिलाएर चाहिँ ऋण प्रवाह गर्ने हो भन्ने गरी एउटा निर्देशन जारी गर्छ र त्यो निर्देशन पश्चात मात्रै यी कुराहरू भन्न सकिन्छ। अहिले चाहिँ के भन्न सकियो भन्दाखेरि व्यक्ति भूकम्प पीडित र यो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट लाभग्राहीको रूपमा पहिचान भएको जुन डकुमेन्ट छ एउटा त्यो डकुमेन्ट पेस गर्नुपर्ने हुन्छ, उसको त्यो जग्गाको लालपुर्जा पेस गर्नुपर्ने हुन्छ र अरू चाहिँ राष्ट्र ब्याङ्कले जुन जे जे कुराहरू मागेको हुन्छ ती डकुमेन्टहरू पेस गर्नुपर्ने हुन्छ र त्यस पश्चात यो ऋण प्राप्तको निम्ति उसले चाहिँ बाटो खोल्दछ।
प्राधिकरणले निर्देशन दिन्छ, बैंक ऋण दिन आनाकानी गर्छन्, यसरी भूकम्प प्रभावितलाई कहिलेसम्म अल्झाउने त?
यहाँले ठिकै कुरा गर्नुभयो र अब यस्तो नहोस् भन्नको निम्ति नै यो कार्यविधिमा संशोधन गरिएको हो र यो कार्यविधि कार्यान्वयन गर्दै जाँदा केही कठिनाइहरू आयो भने यसलाई चाहिँ बाधा अड्काउ फुकाउनको निम्ति अर्थ मन्त्रालयले केही निर्णय गर्न सक्ने भन्ने किसिमले एउटा व्यवस्था त्यो कार्यविधिमा छ। त्यसैले हामीले अब यसलाई जसरी भए पनि कार्यान्वयन लैजाने र केही बाधा अड्काउ पर्यो भने अर्थ मन्त्रालयबाट त्यसलाई फुकाउँदै लैजाने भन्ने किसिमको एउटा फ्लेक्सिबिलिटी भएको हुनाले अबका दिनमा यसलाई चाहिँ यो कठिनाई पर्दैन र यो चाहिँ सजिलैसँग यो फुक्दै जान्छ भन्ने कुरा हामीले चाहिँ विश्वास लिएका छौँ।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता एमलाल भूषाल। अब फेरि खबरकै सिलसिला, नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्नलाई तत्काल खोजी गरी कानूनी दायरामा ल्याउन माग गर्दै आज काठमाडौँमा प्रदर्शन भएको छ। महासंघमा आबद्ध पूर्व अध्यक्ष, पदाधिकारी, सदस्य तथा गौचनका आफन्तजनले आज काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन्। र्यालीमा सहभागीहरूले गौचनलाई शहीद घोषणा गर्नुपर्ने, हत्यारालाई तत्काल खोजी गरी कार्यवाही गर्नुपर्ने तथा निर्माण व्यवसायको सुरक्षाको प्रत्याभूति दिनुपर्ने लगायतका माग राखेका छन्। अध्यक्ष गौचनको सोमबार दिउँसो 3 बजेतिर काठमाडौँको नयाँ बानेश्वरको खरिबोट प्रयाग मार्गमा नचिनेका मान्छेले गोली हानेर हत्या गरेका थिए।
यस्तै बिरामीको स्वास्थ्य परीक्षण गर्न पाउनुपर्ने माग गर्दै सीएमए संघमा आबद्ध स्वास्थ्य कर्मीले स्वास्थ्य मन्त्रालयमा धरना दिएका छन्। स्वास्थ्य मन्त्रालयले सीएमए र स्टाफ नर्स पढेका प्राविधिक स्वास्थ्य कर्मीलाई बिरामीको स्वास्थ्य जाँच गर्न नदिने नियम बनाएपछि त्यसको खारेजीको माग गर्दै उनीहरूले धरना दिएका हुन्। स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिकाको संशोधन 2073 को दफा 22 सीएमए र स्टाफ नर्स पढेकाले निजी क्लिनिकमा बिरामी जाँच गर्न नपाउने व्यवस्था गरेको छ।
तराईमा धानका उन्नत जातका बिउ परीक्षणको अवस्था बुझ्न नेपाल कृषि अनुसन्धान परिषद नार्कका वैज्ञानिकले अनुगमन शुरू गरेका छन्। राष्ट्रिय धानबाली कार्यक्रमका वरिष्ठ वैज्ञानिक देवनिधि तिवारीको नेतृत्वमा 24 जना विज्ञको टोलीले आजदेखि धनुषाको हर्तीनाथबाट अनुगमन शुरू गरेको नार्कका संचार प्रकाशन तथा अभिलेख महाशाखाका प्रमुख हरिकृष्ण उप्रेतीले जानकारी दिनुभयो। धनुषालाई धानको राजधानी पनि भन्ने गरिन्छ। टोलीले धानका विभिन्न जातको परीक्षण गरिरहेको हुनाले कुन जातको उत्पादन कस्तो छ भन्ने बारेमा विशेष अध्ययन हुनेछ। परीक्षण गरिएका बिउको जात पुष्टि गरेपछि अनुगमन टोलीले आउँदो वर्षका लागि किसानलाई सिफारिस समेत गर्नेछ।
कञ्चनपुरको बेलौरी नगरपालिका 2 गोरूले हान्दा सोमरी खुनाको ज्यान गएको छ। खेत जोतिरहेका बेला गोरूले छातीमा हान्दा घाइते भएका उनको उपचारका क्रममा लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ।
सदरमुकाम फिदिम सहित 5 थरका उत्तरी गाउँलाई भारतको पश्चिम बंगालसँग जोड्ने लक्ष्यका साथ 19 वर्ष पहिलेदेखि बनाउन थालिएको फिदिम फालोट सड़कको बीच खण्डको 24 किलोमिटर सड़क कालोपत्र गरिने भएको छ। फिदिम बजारको हुलाक लाइनबाट शुरू भई फालेलुङ गाउँपालिका 3 हेवाकोठीसम्मको 85 किलोमिटर सड़क मध्ये पहिलो चरणमा बीच खण्डको 24 किलोमिटर सड़क कालोपत्रे गर्न लागि हो।
यसैबीच तेह्रथुमको 8 राई गाउँपालिकाको संक्रान्ति डाँडा गाउँदेखि खेलपुर हुँदै खामला लुङको पाक्तिन जोडिने ग्रामीण सड़क स्थानीयवासी आफैले मरमत गरेका छन्। दशैं बितिसक्दा पनि सरकारी तवरबाट सड़क मरमत गर्न मरमत नभएपछि आफ्नै सुविधाका लागि उनीहरूले झण्डै 5 किलोमिटर सड़क मरमत तथा सरसफाई गरेका हुन्। वर्षाले क्षतिग्रस्त कच्ची सड़क मरमत नहुँदा गाउँमा बिरामी पर्दा एम्बुलेन्स समेत चल्न सकेको थिएन।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 42 38 545।
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242, 44 28 242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। लमजुङमा दूध उत्पादन बढ़ेको छ। किसानले उन्नत जातका गाई भैंसी पाल्न थालेसँगै दूध उत्पादन बढ़ेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ। कार्यालयका अनुसार आर्थिक वर्ष 2072-73 15,000 मेट्रिक टन दूध उत्पादन भएकोमा गएको आर्थिक वर्षमा 16,000 मेट्रिक टन दूध उत्पादन भएको थियो। यस वर्ष दूध उत्पादन अझ बढ़ने अनुमान गरिएको कार्यालयका पशु विकास अधिकृत खिला शर्मा घिमिरेले जानकारी दिनुभयो।
रसुवामा स्वदेशी पर्यटक बढ़ेका छन्। दशैं सकिए लगत्तै रसुवामा स्वदेशी पर्यटकको आगमन बढ़ेपछि सबैजसो होटल व्यवसायी उत्साही बनेका छन्। विदेशी पर्यटकले भन्दा नेपाली पर्यटकले बढ़ी खर्च गर्ने गरेका कारण उत्साही भएको व्यवसायीहरूले बताएका छन्। स्वदेशी पर्यटकले न्यूनतम 5,000 देखि 15,000 रुपियाँसम्म खर्च गर्ने गरेका छन्।
अर्घाखाँचीको सन्धि खर्कमा अर्घा भवानी विमानस्थलको 15 महिना अघि शिलान्यास भए पनि निर्माणको काम अझै शुरू हुन सकेको छैन। विमानस्थल क्षेत्रमा भएका रूख फडानी गर्न टेण्डर गरेर नागरिक उड्डयन प्राधिकरणमा पठाएको 1 महिना भइसक्दा पनि कुनै जानकारी नआएको जिल्ला वन कार्यालयका प्रमुख दीपक ग्यावालीले बताउनुभयो।
शेयर बजार परिसूचक नेप्से आज पनि सामान्य बढ़ेको छ। हिजो 0.74 अङ्कले बढ़ेको नेप्से आज भने 3.36 अङ्कले बढ़ेर 1505.99 अङ्कमा पुगेको छ। बैंक, वित्त, उत्पादन तथा प्रशोधन समूह बाहेकका परिसूचक बढ़ेपछि शेयर बजार आज बढ़ेको हो। नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य बढ़ेको छ। हिजो 30,70,00,000 रूपियाँको शेयर किनबेच भएकोमा आज भने 32,23,00,000 रूपियाँ बराबरको शेयर किनबेच भएको छ।
कानून मन्त्री यज्ञबहादुर थापाले मंगसिर 10 गतेको चुनाव सर्न सक्छ भनेको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा धेरैजनाले प्रतिक्रिया दिनुभएको छ। एलपी न्यौपाने भन्नुहुन्छ, मन्त्रीज्यू, चुनाव सारेर होइन, तोकिएकी मितिमा चुनाव गरेर नागरिकको मन जितेर मत ल्याउनुहोस्, अनि सत्ताप्रतिको नैतिकता र जिम्मेवारी पनि पूरा हुन्छ। कुनै पार्टीप्रति रिस गरेर नागरिकलाई दुःख दिनु राम्रो हुँदैन।
यसै विषयमा नवराज भूषाल प्रतिक्रिया दिनुहुन्छ, चुनाव गर्न बहाना होइन, पार्टी र नेताको प्रतिबद्धता आवश्यक छ।
अनसनरत डाक्टर गोविन्द केसीका मागबारे सरकारले वार्ता गर्दै भन्ने खबर उज्यालो अनलाइनमा पढेपछि शंकर भट्टराई लेख्नुहुन्छ, वार्ता मात्रै गरेर हुँदैन सरकार, यसअघि भएका सम्झौतालाई पनि कार्यान्वयन गर्नु पर्यो। अनि अर्को कुरा, डाक्टर केसीले उठाएका माग उहाँका मात्र होइनन्, सबै नेपाली नागरिकका हुन्, नागरिक प्रति उत्तरदायी र जिम्मेवार हुनु पर्यो।
अनि नाबालिग श्रीमतीसँग शारीरिक सम्बन्ध राखे बलात्कार ठहरिने गरी भारतको सर्वोच्च अदालतले फैसला गरेको खबर पढेपछि फेसबुकमा रामकुमार बुढाथोकी लेख्नुहुन्छ, यो समस्या भारतमा मात्र होइन, हाम्रो नेपालको तराईका जिल्लातिर पनि बढ़ी नै छ।
विचारका लागि तपाईंलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01-5000-1922 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र कार्यकरणमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र प्रकाश ढकाल। अब विदेशका खबर। भारतको सर्वोच्च अदालतले नाबालिग श्रीमतीसँग शारीरिक सम्बन्ध राखे बलात्कार ठहरउने फैसला गरेको छ। भारतीय समाचार संस्था पीटीआईका अनुसार 18 वर्षभन्दा कम उमेरकी श्रीमतीसँग शारीरिक सम्बन्ध राख्नु अपराध भएको र यसलाई बलात्कार मानिने सर्वोच्चले फैसला गरेको हो। अदालतका अनुसार नाबालिग पत्नीले आफूसँग श्रीमानले शारीरिक सम्बन्ध राखेमा एक वर्षभित्र मुद्दा दायर गर्न सक्नेछिन्। तर बलात्कार सम्बन्धी अहिले रहेको कानून अनुसार श्रीमान श्रीमतीको सहमतिमा भएको शारीरिक सम्बन्धलाई अपराध मान्न नसकिने व्यवस्था छ। केन्द्र सरकारले भने दिल्ली हाईकोर्टमा वैवाहिक बलात्कारलाई अपराधको श्रेणीमा राख्न नहुने र यसले विवाह संस्था अस्थिर हुने तर्क राखेको थियो।
बालबालिका तथा किशोर किशोरीमा मोटोपनको समस्या पछिल्लो 4 दशकमा 10 गुणाले बढेको एक अध्ययनले देखाएको छ। अध्ययन अनुसार विश्वका 12,40,00,000 बालबालिकामा मोटोपनको समस्या छ। स्वास्थ्य सम्बन्धी जर्नल द ल्यासेन्टमा प्रकाशित अध्ययन अनुसार विश्वका 200 देशमा यो अध्ययन गरिएको थियो। बेलायतमा मात्रै 5-19 वर्षका 10 जना बालबालिका तथा किशोर किशोरी मध्ये 1 जनामा मोटोपनको समस्या देखिएको छ। मोटा बालबालिका युवा अवस्थामा पनि मोटो नै रहने सम्भावना धेरै हुने र यसले उनीहरूमा गम्भीर प्रकृतिको स्वास्थ्य समस्या आउन सक्ने स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन्। आगामी सन् 2025 मोटोपनका कारण आउने स्वास्थ्य समस्याको उपचारमा 920 अर्ब पाउन्ड खर्च हुने अध्ययनको निष्कर्ष रहेको बीबीसीले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले पाकिस्तान फुटबल संघ पीएफएफमाथि प्रतिबन्ध लगाएको छ। पीएफएफलाई स्वतन्त्र रूपले काम गर्न नदिएको र यसको खाता पनि स्वतन्त्र नभएको भन्दै फिफाले प्रतिबन्ध लगाएको हो। पाकिस्तानी फुटबल संघको कार्यालय र यसको आर्थिक प्रशासन त्यहाँको अदालतले तोकिदिएको अधिकारीले सञ्चालन गरिरहेको छ। फुटबल संघ स्वतन्त्र निकाय भएको र यसमा तेस्रो पक्षको हस्तक्षेप मान्य नहुने भन्दै फिफाले पाकिस्तानी फुटबल संघमाथि प्रतिबन्ध लगाएको हो। फिफाको प्रतिबन्ध नहटेसम्म अब पाकिस्तानको राष्ट्रिय टोली र क्लबले अन्तर्राष्ट्रिय खेल खेल्न पाउने छैनन्। पाकिस्तान फुटबल संघको कार्यालय तथा आर्थिक प्रशासन स्वतन्त्र ढंगले चल्न नदिएसम्म प्रतिबन्ध फुकुवा नहुने फिफाले स्पष्ट पारेको छ। विश्व फुटबल वरियतामा पाकिस्तान 200 स्थानमा छ।
र अर्जेन्टिना, पोर्चुगल, फ्रान्स, उरुग्वे, कोलम्बिया र पानामा आउँदो वर्ष रूसमा हुने विश्वकप फुटबलका लागि छनौट भएका छन्। आज बिहान इक्वेडरसँगको निकै महत्वपूर्ण खेलमा 3-1 जित निकाल्दै अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको छ। अर्जेन्टिनालाई विश्वकपमा छनौट गराउन लियोनेल मेसीले ह्याट्रिक गरे। युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह बीमा रहेको पोर्चुगलले छनौटको अन्तिम खेलमा स्विट्जरल्याण्डलाई 2-0 हराउँदै सोझै विश्वकपमा स्थान बनाएको छ। बेलारूसलाई 2-1 हराएको फ्रान्सले पनि आउँदो विश्वकपमा स्थान पक्का गरेको छ। यसैगरी पानामा पनि रूसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ। उत्तर तथा मध्य अमेरिकी क्षेत्रको छनौट अन्तर्गत आज बिहान भएको खेलमा कोस्टारिकालाई 2-1 हराउँदै पानामाले पहिलोपल्ट विश्वकपमा स्थान पक्का गरेको हो। अघिल्लो विश्वकपमा तेस्रो भएको नेदरल्याण्ड्स भने यो पटक विश्वकपमा छनौट हुन असफल भएको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चुनावका लागि उम्मेद्वार छान्न कांग्रेसले बनायो संसदीय बोर्ड, कानूनले उम्मेद्वार बन्न नपाउने खुमबहादुर खड्का पनि संसदीय बोर्डमा।
माथेमा कार्यदलको प्रतिवेदनको मर्म अनुसार चिकित्सा शिक्षा विधेयक आउने, अनशनरत डाक्टर केसीका अरू मागबारे आज वार्ता हुन सकेन।
डेंगू रोगको जोखिम रहेको भन्दै सतर्कता अपनाउन सरकारको आग्रह, अझै 10-12 दिन डेंगूको जोखिम उच्च।
नाबालिग श्रीमतीसँग शारीरिक सम्बन्ध राखे बलात्कार ठहर हुने भारतीय अदालतको फैसला, 18 वर्षभन्दा कम उमेरकी श्रीमतीसँग शारीरिक सम्बन्ध राख्नु अपराध हुने ठहर।
र फिफाद्वारा पाकिस्तानको फुटबल संघमाथि प्रतिबन्ध, पाकिस्तानले कुनै पनि अन्तर्राष्ट्रिय फुटबल खेल्न नपाउने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी सुनिता पहरी र सुफल काफले पनि बिदा हुन्छौं। नमस्कार।